यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेकपा स्थायी कमिटिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन यता व्यक्त गर्नुभएको विचारमाथि छलफल, बैठक भोलि फेरि बस्ने। काठमाडौँसम्म सल्लाह देखिए पनि धेरै क्षति पुर्याउने गरी ठूलो बथान नआउने कृषि विज्ञहरूको भनाई। र चीनले हङकङमा सुरक्षा कानून लागू गरे लगत्तै हङकङको प्रजातान्त्रिक आन्दोलनका अगुवाको आन्दोलनबाट अबदेखि अलग रहने घोषणा। नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटिको आज पाँचौं दिनको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको जन्म जयन्तीका अवसरमा राख्नुभएको विचारमाथि छलफल भएको छ। आजको बैठकमा पनि हिजोदेखि छलफलमा रहेको प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन भारत र पार्टीका नेताहरू लागिरहेको भनी दिनुभएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले नामको नयाँ पार्टी दर्ताका लागि परेको निवेदनमाथि नै छलफल केन्द्रित रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। आजको बैठकमा नेताहरू योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका प्रसाद यादव, नन्दकुमार प्रसाई र पेशल कुमार खतिवड़ाले धारणा राख्नुभएको उपप्रमुख थापाले जानकारी दिनुभयो। स्थायी कमिटिको अर्को बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। यसअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जारी स्थायी समिति बैठकमा देखिएको विवादका सम्बन्धमा आज बिहान स्थायी समिति सदस्य समेत रहनुभएका केही मन्त्रीहरू र स्थायी समितिका अन्य सदस्यहरूसँग छलफल गर्नुभयो। छलफलमा सहभागी नेताहरूले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तर्विरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन र विश्वासको संकट अन्त्य गरी हार्दिकताको भावना विकास गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। यसअघि हिजोको बैठकमा देशको राजनैतिक अवस्था, कोरोना महामारी, संसदमा प्रस्तुत नागरिकता विधेयक र आगामी फागुन 7 देखि 10 गतेसम्म हुने पार्टीको 14 महाधिवेशनका विषयमा छलफल भएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो। संघीय संसदको दुवै सदनले प्रतिनिधि सभा सांसद ज्ञान कुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। नेपाली कंग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य छन्त्याल 2070 सालको संविधान सभा निर्वाचनमा बागलुङ जिल्लाबाट संविधान सभाबाट सदस्य हुनुहुन्थ्यो। उहाँको 63 वर्षको उमेरमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो। प्रतिनिधि सभाको अर्को बैठक असार 22 गते सोमबार दिउँसो 1 बजे र राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। एसियाली विकास ब्याङ्क एडीबीले कोविड 19 महामारी विरूद्ध लड्न नेपाल सरकारलाई 36 करोड़ रूपियाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ। एडीबीले एसिया प्रशान्त विपद प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृत गरेको नेपालस्थित एडीबीको कार्यालयले जनाएको छ। जापान सरकारद्वारा कोषमा दाखिल भएको उक्त रकम सीमा क्षेत्र स्थित क्वारेन्टाइनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं संक्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो। यसअघि पनि एडीबीले 3,60,00,000 रूपियाँ स्वास्थ्यकर्मी तथा कोरोना विरूद्ध अग्रपन्थीमा रहेर खटिएकाहरूलाई आपतकालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो। आज हरि शयनी एकादशी भगवान विष्णुको पूजा आराधना गरी भक्तिभाव पूर्वक मनाइँदैछ। पौराणिक कथन अनुसार मूर नामक दैत्यको आतंकबाट देवताहरूलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नु परेको र युद्धको थकानबाट विश्रान्ति लिन बद्री आश्रमस्थित हेमवती गुफामा गई शयन गरेको सम्झना स्वरूप आजको दिनलाई हरि शयनी एकादशी भनिएको हो। वैदिक परम्परा अनुसार आजदेखि आरम्भ भएको चतुर्मासभरि भगवान विष्णुप्रति आदर प्रकट गर्दै धार्मिक चिन्तन तथा अनुष्ठान गरी पूजा अर्चना गरिन्छ। आजै मानव मात्राको लागि आरोग्यदायक एवं औषधीय गुण भएको वनस्पति तुलसी आफ्नो घर आँगनमा रोपेर विष्णुको प्रतीकका रूपमा पूजा गर्ने चलन छ। अफ्रिकी मुलुकबाट पाकिस्तान भारत हुँदै केही दिन अघि नेपालको तराईका जिल्लामा देखा परेको सलह काठमाडौँमा देखिए पनि प्रभाव कम हुने जनाइएको छ। गत शनिबार रूपन्देही, सिन्धुली, चितवन लगायत जिल्लामा देखा परेको सलह वर्षा भएपछि आफै मर्ने वरिष्ठ कृषि विज्ञ डाक्टर केदार बुढाथोकीले जानकारी दिनुभयो। नेपालमा मनसून शुरू भइसकेकोले यसको प्रभाव कम हुने अनुमान गरिएको छ। गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुण्ड बाजुरामा पनि देखा परेको छ। झुण्ड टुक्रिएर सलह किरा बाजुरा लगायत सुदूरपश्चिमका अन्य जिल्लामा पनि पुगेको बताइएको छ। यस्तै बैतडीको पाटनका विभिन्न क्षेत्रमा पनि सलह किरा देखिएको छ। शनिबार नेपाल भित्रिएको सलहले बाली नष्ट गर्न थालेपछि पर्वतका किसान पनि त्रसित भएका छन्। स्थानीय तहको सहयोगमा कृषकहरूले सलह नियन्त्रण गर्न घरेलु उपाय अप्नाएका छन्। पर्वतबाट संवाददाता रोशन तिवारी।
पाल्पा र स्याङ्जाबाट पर्वतको महाशिला गाउँपालिका हुँदै उडेको यो किराले किसानहरूको बाली नष्ट गर्न थालेको छ। स्थानीय तहहरू कसरी नियन्त्रण गर्न सकिन्छ भनेर योजना बनाउँदैछन्। महाशिला गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर पाँचका अध्यक्ष जीवन उचाई ठगुरी।
ठूलो संख्यामा चाहिँ महाशिलादेखि फलेवास हुँदै कुष्मातिर चाहिँ अगाडि बढेको छ। किसानहरूसँग जाने भेट्ने हामीले विभिन्न खालका तयारीहरू अगाडि बढाएका छौँ।
कुष्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला बागलुङमा पनि सलह किरा देखिएको छ। सलहले बाली नाली नष्ट गर्न थालेपछि किसानहरू कसरी नियन्त्रण गर्ने होला भन्ने चिन्तामा छन्।
लकडाउनले गर्दा तरकारी बारीमै कुहिरहेको छ, कहिले असिना पानी, कहिले बाँदर आतंक, अहिले फेरि सलह भित्रिएको छ।
मकैमा आए, कोदोमा आए, फलफूलमा आए, फुलबारीमा आए, जहाँ बस्यो त्यहीँ सका।
कृषि ज्ञान केन्द्रले सलहबाट जोगिने उपायका बारेमा कृषकलाई जानकारी दिँदै आएको छ। कार्यालय प्रमुख वासुदेव रेग्मी।
सचेतना प्रणाली तर्फ चाहिँ पर्वत बालुङका सबै पालिकाहरूले यसलाई भगाउने, आवाज उच्चार गर्ने,
बाली नालीमा पसेको सलहलाई थाल ठटाउने, बाजा बजाउने, धुवाँ पुत्ताउने जस्ता घरेलु विधि अप्नाएर कृषकहरूले लखेट्ने प्रयास गरिरहेका छन्। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
पर्वतमा सलहलाई नियन्त्रणमा लिने प्रयास शुरू। यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय, गण्डकी प्रदेशमा आज बिहान थप 28 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुर, गोर्खा, कास्की, स्याङ्जा, बागलुङ र तनहुमा संक्रमित थप भएका हुन्। नवलपुरको गैंडाकोट नगरपालिकाका 8 जना पुरूष र 2 महिला, बुलिङटारका 2 जना पुरूष, गोर्खाको बारपाक्सुलीकोट गाउँपालिकाका 2 जना पुरूष र शहीद लखन गाउँपालिकाका 1 जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। स्याङ्जाको वालिङ नगरपालिकाका 1 महिला र 1 पुरूष, भिरकोट नगरपालिकाका 4 जना पुरूष र 1 महिला र पुतली बजार नगरपालिकाका 1 पुरूषमा पनि कोरोना संक्रमण देखिएको छ। त्यस्तै कास्कीको पोखरा महानगरपालिकाका 1 जना पुरूष पनि संक्रमित भएका छन्। बागलुङको काठेखोला गाउँपालिकाका 1 र बडीगाड गाउँपालिकाका 2 जना महिला र तनहुँको शुक्ला गण्डकी नगरपालिकाका 1 महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम 62 वर्षमा प्रवेश गरेको छ। विक्रम सम्मत 2015 असार 17 अर्थात आजका दिन शाही नेपाल वायु सेवा निगमको नामबाट निगमको स्थापना भएको थियो। सो दिनको सम्झनामा निगमले हरेक वर्ष जुलाई 1 तारीकका दिन निगमको स्थापना दिवस मनाउँदै आएको छ। कैलालीमा करेन्ट लागेर 1 जनाको मृत्यु भएको छ। आफ्नै घरमा मोटर जोडेर नुहाउने क्रममा कैलालीको गोदावरी नगरपालिका 5 का 27 वर्षीय दिलबहादुर रोकाएको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। कञ्चनपुरमा सर्पको टोकाईबाट 1 जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका 16 का 14 वर्षीय बालक पर्वत गिरिरहेको भीमदत्त नगरपालिका 16 का वडाध्यक्ष सुरेन्द्र विष्टले जानकारी दिनुभयो। बालकलाई गएराती सर्पले टोकेको र उनलाई राति नै महाकाली उप प्रादेशिक अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढ़ी लैजाँदै गर्दा उनको आज बिहान बाटोमै मृत्यु भएको जनाइएको छ। सर्पले टोकेपछि समयमै उपचार नहुँदा त्यहाँका बासिन्दाले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ। सर्पकै टोकाईबाट यही असार 14 गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका 12 काला गौण्डीकी 5 वर्षीय बालिका पुनम बोहराको पनि मृत्यु भएको थियो। पाल्पाको निस्ती गाउँपालिकामा हावाबाट 15 किलोवाट बिजुली निकालिएको छ। केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको गाउँमा हावाबाट विद्युत निकाली प्रयोग गर्न पाएपछि स्थानीयको दैनिकी सहज बनेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको पाल्पाको मित्यालमा 2 वर्ष अघि नै परीक्षणको रूपमा हावाबाट 1200 वाट बिजुली निकालिएको थियो। अहिले मित्यालको रुक्से भन्ज्याङमा सोलरबाट 10 र हावाबाट 15 किलोवाट बिजुली थपिएको छ। हावाबाट उत्पादित बिजुली प्रयोग गर्न पाएपछि स्थानीयको दैनिकी पनि सहज बनेको छ। स्थानीय चम्माया सुनारी।
केन्द्रीय लाइन लाए पनि अहिलेसम्म टेलिभिजनहरू हेर्न अनि मोबाइल गर्न, केटाकेटीलाई पढाउन यस्तो सुविधाहरू पाइरहेको छ।
मित्यालको काफल, मौला थर, रुक्से बन्ज्याङ र झ्यालटुङका गाउँलेहरूले स्थानीय स्तरमै निकालेको बिजुली प्रयोग गर्दै आएका छन्। बिजुली निकाल्न स्थानीयले 65 दिन श्रमदान गरेका थिए। बिजुलीले गाउँ नै झिलिमिली भएपछि स्थानीयले श्रमदानको दुःख समेत बिर्सिँदै गएका छन्। सौर्य तथा वायु ऊर्जा उपभोक्ता समितिका अध्यक्ष उपेन्द्र सुनारी।
यो 150 घर धुरीका उपभोक्ताज्यूहरूले प्रयोग गरिराख्नु भएको छ। यहाँ रहेका सबै सरकारी कार्यालय तथा विभिन्न गैर सरकारी संघ संस्थाका कार्यालयहरूले यो बत्ती प्रयोग गरिराख्नु भएको छ।
सुरुमा हावाबाट बिजुली निकाल्ने भन्दा धेरैले नपत्याएर हैरानी थियो। परीक्षणको रूपमा निकालिएको बिजुली बलेको देखेपछि स्थानीयलाई थप बिजुली निकाल्न हौसला मिलेको छ। हावाबाट बिजुली निकाल्न गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको 2,15,00,000 लगानी भइसकेको छ। मित्याल आसपासका 146 घर, गाउँपालिकाको कार्यालय, प्रहरी, विद्यालय लगायतले यही बिजुली प्रयोग गर्दै आएका छन्। गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु,
147 घर परिवारले बत्ती बाल्न पाएका छन्।
मित्यालको रुक्से भन्ज्याङ डाँडामा दुईवटा ठूलो पंखा घुमिरहेका छन्। सोलर प्यानल समेत राखेर दुवैबाट बिजुली निकालिएको छ। हावाबाट बिजुली निकाल्न सकिन्छ भन्ने तथ्यलाई पाल्पा निस्तीका जनताले प्रमाणित गरिदिएका छन्। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाबुजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बाँकी समाचारमा केही अन्तर्राष्ट्रिय प्रसंग। हङकङ प्रशासनकी प्रमुख क्यारी लामले हङकङ प्रशासनमा लागू नयाँ सुरक्षा कानून हङकङ र बेजिङ बीचको सम्बन्ध सुमधुर पार्नका लागि ल्याइएको बताउनु भएको छ। बेलायतको अधीनमा रहेको हङकङ चीनलाई हस्तान्तरण गरिएको 23 वार्षिक कार्यक्रममा शरीक हुनुभएकी लामले नयाँ सुरक्षा कानून हङकङमा जारी अस्थिर गतिविधि नियन्त्रणका लागि जरूरी भएको प्रष्ट गर्नुभयो। हङकङमा लामो समयदेखि पूर्ण स्वतन्त्रताको माग गर्दै जारी आन्दोलनका बीच आएको सुरक्षा कानूनले देशको अखण्डतालाई चुनौती दिने खालका गतिविधिलाई आतंकवादी क्रियाकलापका रूपमा व्याख्या गरिएको छ। यसैबीच हङकङमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएका प्रमुख नेताले गतिविधिबाट आफू अलग भएको घोषणा गरेका छन्। इरानको राजधानी तेहरान स्थित एक स्वास्थ्य केन्द्रमा भएको विस्फोटमा कम्तीमा 19 जनाको मृत्यु भएको छ। सीना अपार स्वास्थ्य केन्द्रमा ग्यास चुहिएर भएको विस्फोटको घटनामा अन्य दर्जनौ व्यक्ति घाइते भएका छन्। कयौं बिरामी उपचाररत अस्पतालमा भएको पछिल्लो घटनामा स्वास्थ्यकर्मी परे नपरेको बारे खुलाइएको छैन। विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या 1,06,00,000 पुग्ने लाग्दा अमेरिकामा हिजो एकै दिन 46,000 भन्दा बढ़ीको संख्यामा संक्रमित थपिँदा कुल संक्रमितको संख्या 27,50,000 पुग्न लागेको छ। कोरोना भाइरसका कारण विश्वभरमा गरी लगभग 5,50,000 व्यक्तिले ज्यान गुमाउँदा अमेरिकामा पनि मृतकको संख्या बढ़ेर 1,30,122 पुगेको छ। पछिल्लो समय कोरोना संक्रमणको नयाँ केन्द्र बनेको ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलमा मृतकको संख्या 60,000 पुग्न लागेको छ भने मेक्सिकोमा 27,121 र पेरूमा 9,777 जनाले ज्यान गुमाएका छन्। यसैबीच कोरोना भाइरस संक्रमणको प्रभावलाई निस्तेज पार्न सफल भएको भनेर चर्चामा रहेको अस्ट्रेलियाको भिक्टोरिया राज्यमा संक्रमितको संख्या अप्रत्याशित रूपबाट बढ़न थालेपछि भिक्टोरिया सरकारले फेरि लकडाउन गर्ने निर्णय गरेको छ। भिक्टोरियाको मुख्य शहर मेलबर्न सहितका क्षेत्रमा हिजो एकै दिन 73 जनामा संक्रमण पुष्टि भएपछि 4 हप्तासम्म लकडाउन हुने भएको छ। र भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरेले त्यहाँ स्थित युरोपियन राष्ट्रहरूको संगठन ईयूका प्रमुख इजाबेल पेद्रोसालाई 72 घण्टाभित्र भेनेजुएला छाड्न आदेश दिनुभएको छ। युरोपियन युनियनले भेनेजुएलाका राष्ट्रपति मादुरोसँग नजिक रहेका 11 उच्च पदस्थ अधिकारी विरूद्ध नाकाबन्दीको घोषणा गरेको बदला स्वरूप मादुरोले त्यहाँ स्थित ईयू नियोग प्रमुखलाई भेनेजुएला छाड्न आदेश दिनुभएको बुझिएको छ। अमेरिका सहितका पश्चिमा राष्ट्रहरूसँग राम्रो सम्बन्ध नभएका राष्ट्रपति मादुरोले युरोपले आफूहरूलाई अपमान गरिरहेका कारण कठोर निर्णय गर्नुपरेको प्रतिक्रिया दिनुभएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। नेकपा स्थायी कमिटिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन यता व्यक्त गर्नुभएको विचारमाथि छलफल, बैठक भोलि फेरि बस्ने। काठमाडौँसम्म सल्लाह देखिए पनि धेरै क्षति पुर्याउने गरी ठूलो बथान नआउने कृषि विज्ञहरूको भनाई र चीनले हङकङमा सुरक्षा कानून लागू गरे लगत्तै हङकङको प्रजातान्त्रिक आन्दोलनका अगुवाको आन्दोलनबाट अलग रहने घोषणा। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।